ناظرین السلام علیکم، میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں۔ امید ہے کہ آپ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیر و عافیت ہوں گے۔ ہمارے آج کے پروگرام کا موضوع ہے امریکہ اور پاکستان تعلقات۔ اس موضوع پر ہم گفتگو کریں گے اپنے معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد۔ جناظرین، 9/11 کے بعد خاص طور پر جس طرح سے امریکہ اور پاکستان کے تعلقات کی کہانی لکھی گئی، اور اس کے بعد اس کہانی میں بھی ہر لمحے یا یوں کہا جائے کہ وقفے وقفے سے جس طرح اتار چڑھاؤ، نشیب و فراز آتا رہا، وہ آپ سبھی جانتے ہیں۔ اور جب ہم امریکہ اور پاکستان کے 9/11 کے بعد کے تعلقات پر نظر ڈالتے ہیں تو یہ بات اب کسی سے ڈھکی چھپی نہیں رہ جاتی۔ سیاسی سوجھ بوجھ رکھنے والا معمولی سا انسان بھی اس بات کو بخوبی احساس کر لیتا ہے اور درک کر لیتا ہے کہ امریکہ نے گزشتہ 10-11 برسوں میں پوری طرح سے پاکستان پر دباؤ ڈالنے کی کوشش کی، اور پاکستان کے ساتھ اپنے تعلقات کو بہانہ بنا کر جتنا زیادہ ہو سکا اس نے پاکستان کو طرح طرح سے نقصانات پہنچانے کی کوشش کی۔ ادھر پچھلے دنوں سے پاکستان پر دباؤ ڈالنے کا امریکہ نے ایک نیا طریقہ اپنا رکھا ہے، وہ وکی لیکس کے انکشافات ہیں۔ پاکستان کے اندر جو حالات ہیں اس کے سلسلے میں وکی لیکس کے جو انکشافات سامنے آ رہے ہیں، اس کو دیکھتے ہوئے ایسا ہی لگتا ہے کہ ایک منظم پروگرام اور منصوبے کے تحت امریکی حکومت اس طرح کے انکشافات کروا رہی ہے، اس طرح کی خبریں پھیلا رہی ہے تاکہ خود حکومت، پاکستان کے جو ادارے ہیں، فوج یا سول، سب میں آپس میں ٹکراؤ پیدا ہو اور ایک طرح سے پاکستان کے اندر مختلف اداروں میں باہمی اعتماد کی جو فضا ہے اس کو مقدر کی جائے اور اختلافات پیدا کیا جائیں، اور یوں امریکہ اپنے مقاصد اور مفادات حاصل کرتا رہے۔ اس وقت چلتے ہیں اسلام آباد اسٹوڈیو، جہاں پر موجود ہیں پاکستان کے ممتاز دانشور پروفیسر نذیر حسین صاحب۔ نذیر حسین صاحب، السلام علیکم۔
عباس رضوی صاحب، السلام علیکم۔
جی بہت شکریہ پروفیسر صاحب۔ یوں تو وکی لیکس کے انکشافات کو گزشتہ 1-1.5 سال کا عرصہ ہو گیا، لیکن پچھلے چند دنوں سے جب ہم پاکستان کے تناظر میں وکی لیکس کے انکشافات کو دیکھتے ہیں تو کچھ زیادہ ہی یہ کے بعد دیگرے انکشافات اس کی طرف سے سامنے آ رہے ہیں۔ کبھی یہ انکشاف ہوتا ہے کہ رحمان ملک جو وفاقی وزیر داخلہ ہیں، انہوں نے امریکہ سے اس بات پر اتفاق کر لیا تھا کہ ہم نادرہ کی جو اہم اطلاعات اور معلومات ہیں وہ امریکہ کو فراہم کریں گے اور اس کے عوض امریکہ پاکستان کو امداد دے گا۔ کبھی یہ انکشافات ہوتے ہیں کہ وزیر اعظم بننے کی خواہش رکھتے تھے صدر زرداری، مگر ISI نے گویا مخالفت کی۔ کبھی اس طرح کے انکشافات ہوتے ہیں کہ کور کمانڈروں کا یہ کہنا ہے کہ ہم سول حکومت کے انڈر میں نہیں رہنا چاہتے، اور جنرل پرویز کیانی نے اس بات کا خود اظہار کیا، وغیرہ وغیرہ۔ تو اس طرح کے جو وکی لیکس کے انکشافات ان دنوں آ رہے ہیں، مختلف طرح سے، کبھی فوج اور حکومت کے درمیان لڑنے کی کوشش ہوتی ہے، کبھی کسی وزیر کو، کبھی صدر کو، کبھی کسی کو کمزور کرنے کی کوشش ہو رہی ہے، تو اس کے پیچھے کیا موجودہ صورتحال میں مقاصد اور محرکات ہو سکتے ہیں، جبکہ امریکہ مختلف بہانوں سے ماضی میں بھی پاکستان پر دباؤ ڈالتا رہا؟
عباس رضوی صاحب، پہلے تو میں آپ کو مبارکباد دوں گا کہ آپ نے بڑے اچھے وقت پہ یہ پروگرام اور یہ موضوع کا انتخاب کیا ہے، کیونکہ ابھی چند دنوں بعد 9/11 کا واقعہ کا 10 سال پورے ہو جائیں گے، اور یہ بہت بڑی ایک اچھی تمہید آپ نے باندھی کہ 9/11 کے بعد سے لے کر اب تک جو پاکستان کی جیو پولیٹیکل اور جیو اسٹریٹجک پوزیشن ہے اس کو امریکہ جو ہے وہ ایکسپلائٹ کرنا چاہ رہا ہے۔ آپ کو معلوم ہے کہ سینٹرل ایشیا میں اکنامک ہیونز ہیں، پوٹینشیل ہے، وہاں پہ انرجی ریسورسز ہیں، ایران ہے، چائنا ہے، بھارت ہے، جن کو پاکستان اور افغانستان میں رہتے ہوئے امریکہ بہادر جو ہے وہ کنٹرول کر سکتا ہے۔ اور دوسری سب سے بڑی بات یہ ہے کہ پاکستان ایک کی اسٹریٹجک الائی بن گیا تھا جنرل پرویز مشرف کے دور میں، اور انفارچونیٹلی گزشتہ 10 سالوں میں افغانستان میں امریکہ کو اور نیٹو کو اور اسلامی فورسز کو کوئی خاطر خواہ کامیابی، اس طرح کی بڑی کامیابی سوائے اسامہ بن لادن کے کوئی کامیابی حاصل نہیں ہوئی، और अभी तक अमेरिकन मेनलैंड को उतना ही खतरा है अफगानिस्तान से और अलकायदा से जितना 10 साल पहले है। लिहाजा वो पाकिस्तान पे मुख्तलिफ ज़राए से प्रेशर डालने की नाकाम कोशिश कर रहा है। और अभी आपने इशारा किया विकीलीव्स की तरफ, देखें विकीलीव्स के जो कॉन्टेक्स्ट में दो चीज़ें बड़ी ज़ाहिर हैं। एक तो यह है कि विकीलीव्स के मुतल्लिक भी ये नहीं मालूम कि आया वो मोतबर हैं भी नहीं है, उन पर एतबार किया भी जा सकता है कि नहीं किया जा सकता। और दूसरा, अगर उन पर एतबार कर भी लिया जाए तो ये परसेप्शंस हैं, कंजक्चर्स हैं, जो अमेरिकन एम्बेसडर या अमेरिकन ऑफिशियल जब पाकिस्तान आते हैं तो उनकी एक अपनी परसेप्शन है जिसके हवाले से ये बातें की जाती हैं। और पाकिस्तान के मुख्तलिफ ज़राए ने, मुख्तलिफ हुकूमतों ने और मुख्तलिफ उज़रा ने और मुख्तलिफ अदारों ने इसकी तरदीद भी की है। लेकिन मैं आपकी बात की बिल्कुल तायिद करूँगा कि गुज़िश्ता 10 सालों में जिस तरह से पाकिस्तान पे मुख्तलिफ तरीक़ों से प्रेशर डाला जा रहा है कि ये करें और ये करें और ये ना करें, ये एक और टैक्टिक है जिससे पाकिस्तान की हुकूमत को, पाकिस्तान की आवाम को और पाकिस्तान की आर्मी को दबाव करने की कोशिश की जा रही है। इस ज़िमन में ये बात आपको बताता चलूँ, जब
जी
आज से 3-4 साल पहले जब कैरी लुगर बिल की बात हो रही थी तो उस कैरी लुगर बिल में उन्होंने एक चीज़ बड़ी वाजह कर दी थी कि हम सिविलियंस और मिलिट्री में डिस्टिंक्शन पैदा करेंगे, जिसकी वजह से बड़ी मसाइल पैदा हो गए थे। और बाद में चल के फिर आर्मी के साथ उनके ताल्लुकात ख़राब भी हुए और अभी तक ख़राब हैं। जैसे CIA और ISI में जो कॉपरेशन है वो बड़ा महदूद हो गया था, इसके बाद बड़ी हेक्टिक कोशिशें की गई। और मुझे एक बड़ी अजीब बात है कि जो अमेरिकन ऑफिशियल्स हैं जो कैरी लूगर बिल के तहत यहाँ मुख्तलिफ डिप्लोमेटिक कवर्स में यहाँ आए थे, वो भी एक बहुत बड़ा नज़ा का मसला बना हुआ है। लेकिन अब शुक्र है, आपकी इतला के लिए अर्ज़ है कि
जी
जितने भी कैरी लूगर बिल के तहत मुख्तलिफ डिप्लोमेटिक कवर्स में जो भी लोग, जैसे भी लोग, चाहे वो CIA से ताल्लुक़ रखते हों, FBI से ताल्लुक़ रखते हों, वो सितंबर के आखिर तक वापस चले जाएंगे और जब तक उनको दोबारा वीज़ा नहीं मिलेगा वापस नहीं आ सकेंगे। लेकिन इस ज़मन में आखिरी बात आपसे ये कहता चलूँ कि अमेरिका जो है वो शुरू दिन से ही पाकिस्तान, हमारे यहाँ ये बड़ी परसेप्शन है, कराची के वाकयात देख लें आप, बलूचिस्तान के वाकयात देख लें आप, ये बहुत हद तक पाकिस्तान में परसेप्शन पाई जाती है कि अमेरिका जो है पाकिस्तान को सियासी तौर से और माशी तौर से कमज़ोर करना चाहता है। और जब पाकिस्तान माशी और सियासी तौर से कमज़ोर हो जाएगा तो पाकिस्तान के हुक्मरान, चाहे वो मिलिट्री के हों या सियासी हों, वो अमेरिका के अंडर प्रेशर आ जाएंगे और अमेरिका जो है वो उसके ज़रिए अपने जो जियोपॉलिटिकल अहदाफ है इस खित्ते में, अफगानिस्तान में ईरान के ख़िलाफ़ या चाइना के ख़िलाफ़ या रशिया के ख़िलाफ़, वो असर नो मुरतब कर सकेगा।
जी बहुत शुक्रिया, मैं फिर हाज़िर हूँगा। चलते हैं लंदन स्टूडियो जहाँ पर मौजूद हैं मुमताज़ दानश्वर, प्रोफेसर मोहम्मद आरिफ साहब। प्रोफेसर साहब अस्सलाम वालेकुम।
वालेकुम सलाम।
प्रोफेसर साहब, अभी नज़ीर हुसैन साहब ने इस्लामाबाद स्टूडियो में फरमाया कि सितंबर तक जो उनके खुफिया एहलकार हैं अमेरिका के पाकिस्तान में, वो चले जाएंगे। इसे हम पाकिस्तान की कामयाबी तसव्वुर करें, और क्या ये मान लें कि अब अमेरिका की पाकिस्तान के अंदर मुदाखलत कम हो जाएगी?
मेरा तो ख्याल नहीं हो जाएगी, उसके कई वजूहात हैं। पाकिस्तान जो है वो अमेरिका से के करीब रहा है 1968 से, उस वक्त से बराबर अमेरिका का गलबा पाकिस्तान पर होता चला गया है और तमाम पॉलिटिकल पार्टीज जो थीं उन्होंने अमेरिका की गलबे को एक्सेप्ट किया और बराबर उनका गलबा होता चला गया। अब जो सबसे इम्पॉर्टेंट जो अभी वाकया हुआ है वो बिन लादन को उन्होंने आके कत्ल कर दिया, और के सिलसिले में ना पाकिस्तान फौज को उन्होंने इत्तला दी ना पाकिस्तान गवर्नमेंट को दी, तो इससे फौज की बहुत सुबकी हुई क्योंकि फौज जो थी उस उनके खिलाफ जो है वो एक्शन ले और उसको पकड़े या सजा दे, फौज की बहुत बड़ी सुबकी हुई। और अमेरिका जो था उसके साथ ही साथ उसने ये कोशिश की कि तमाम इदारे जो पाकिस्तान के हैं, जो फौज है और जो सिविलियन है, उनमें निफाक पैदा किया जाए। आज हालत पाकिस्तान, इसके साथ ही साथ भी कि ये दोनों बातें फौज ने डिनाई कर दी हैं कि ऐसा नहीं था, लेकिन विकीलीक के की इंकशाफात से एक बहुत बड़ी लहर पैदा हो गई है पाकिस्तान में अमेरिकनों के खिलाफ। और वो लहर अब कोई पॉलिटिशियन जो है वो उसको इग्नोर नहीं कर सकता। अब गवर्नमेंट ने जो स्टेप लिया है वो ये है कि उनके लोग जो है अब उनके वीज़े उन्होंने कम कर दिए हैं, उनके ट्रेनर जो थे पाकिस्तान में उनको उन्होंने वापस भेज दिया है, और अब जो फ्यूचर में आएंगे उनकी पूरी तरह देखभाल होगी ये आने से पहले। लेकिन इसका असर क्या हुआ है? असर ये हुआ है कि पाकिस्तान पर की मईशत पर बहुत बड़ा असर हुआ है, क्योंकि अब पाकिस्तान को ना ही पैसे IMF से मिल पाए हैं, ना ही वर्ल्ड बैंक से मिलाए पाए हैं, ना ही जो बड़े इमदाद देने वाले मुल्क थे वो दे रहे हैं पैसे। एक मुश्किलात पैदा हुई हैं, और अगर लोग मिल करके सारे पाकिस्तान के इस बात पर तय कर लें कि भाई हम बग़ैर मदद के भी, अमेरिकन मदद के भी ज़िंदा रह सकते हैं, तो शायद इसके ऊपर काबू पाया जा सकता है। लेकिन हालात इस वक्त पाकिस्तान के बहुत ख़िलाफ़ है, बहुत मुश्किलात में है। कराची में बड़ा वायलेंस हो रहा है, दूसरे इलाकों में भी बहुत सख्त मुश्किलात हैं, फ्रंटियर भी मुश्किलात हैं, और इसका ये भी है कि अब पाकिस्तान फ़ौज ने कह दिया है कि हम जो है वो वज़ीरिस्तान में बाजोड़ में अब हम ऑपरेशन नहीं करेंगे, क्योंकि हर 4 महीने के ऑपरेशन पर $1 बिलियन खर्च होते हैं, जो कि अमेरिका नहीं दे रहे थे, ये पाकिस्तानी अपने जेब से खर्च कर रहे थे। अमेरिका ने पिछले 10 साल में कुल $20 बिलियन फौज को दिए हैं, और खर्च उसके कई गुना ज़्यादा हो चुका है जो है। तो अब पाकिस्तान गवर्नमेंट ने कहा कि हम अब ये खर्च नहीं करेंगे, इसलिए अब वो हक्कानी ग्रुप को भी नहीं चेज़ कर रहे हैं, और दूसरे जो दहशत वतन ग्रुप थे उनको भी चेज़ नहीं कर रहे हैं, क्योंकि उनके पास पैसे नहीं है जो है। तो इन हालात में पाकिस्तानियों को मिल करके ये कहना चाहिए कि भाई हम बग़ैर मदद के ज़िंदा रहना चाहते हैं, अपने पैरों पे खड़े होना चाहते हैं, और सबसे पहले कोशिश ये करें कि ये जो इतनी दहशतगर्दी फैली हुई है कराची में और सरहद में, वो पख्तूनख्वा में और दूसरे बलूचिस्तान में, उसको वो कम करें।
जी प्रोफेसर साहब, मैं फिर हाजिर होंगे आपकी खिदमत में
कि भाई लेने देने की बात करें इसके बजाय कि झगड़े फसाद हो।
जी मैं फिर हाजिर होंगे आपकी खिदमत में। इस वक्त पाकिस्तान से टेलीफोन लाइन पर मौजूद हैं पाकिस्तान पीपल्स पार्टी की सीनियर रहनुमा मोहतरमा यास्मीन रहमान साहिबा। मोहतरमा अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम।
जी मोहतरमा, अभी हमारे लंदन में मौजूद मेहमान फरमा रहे थे कि पाकिस्तान पर अमरीकी हुकूमत की तरफ से दबाव है कि वो कबायली इलाकों पर ऑपरेशन करे, वहाँ पर ऑपरेशन करे, लेकिन हुकूमत पाकिस्तान इसके लिए तैयार यूँ नहीं कि हर 4 महीने के बाद होने वाले इस तरह के ऑपरेशन में बिलियंस डॉलर खर्च होते हैं, इसलिए पाकिस्तान की हुकूमत तैयार नहीं। एक तरफ तो ये हुकूमत पाकिस्तान की तरफ से बातें कही जा रही हैं, दूसरी तरफ हुकूमत पाकिस्तान ये कहती है कि हम जो दहशतगर्दी के ख़िलाफ़ जंग लड़ रहे हैं वो अपनी जंग लड़ रहे हैं। अगर हुकूमत पाकिस्तान अपनी जंग लड़ रही है तो अमरीकी इमदाद कोई अदारा है तो अपनी मर्ज़ी से कर रहा है, या इस पर अमरीकी इमा भी शामिल है, या अमरीका का कोई दबाव है इस तरह का कि इस तरह से पाकिस्तान पर दबाव डाला जाए?
जी अब ये तो मैं नहीं कह सकती कि अमेरिका का कोई इदारा जो है वो ये कर रहा है इंकशाफात, लेकिन किस हद तक ये ऑथेंटिक हैं और किस हद तक ये बिलीवेबल है वो बहुत बड़ा एक क्वेश्चन मार्क है। और ये 2008 और 2009 की बातें अब कर रहे हैं जबकि 2011 है, ये 3 साल इंतजार क्यों करते रहे कि इन इंकशाफात को सामने लाने में, और बड़े टाइम देख के उनको इंकशाफात को सामने लाया जाता है। मैं नहीं समझती कि ऐसी कोई बात थी कि सदर आसिफ अली जरदारी साहब पे कोई दबाव था, क्योंकि उनकी पार्टी अल्हम्दुलिल्लाह मेजॉरिटी पार्टी थी, मेजॉरिटी वोट लेके आई है, तो कोई उन पे ऐसा दबाव नहीं डाल सकता कि वजीर आजम वो खुद ना बने या मुसदर बने। ये पार्टी का बिल्कुल सेंट्रल एग्जीक्यूटिव कमेटी की मीटिंग हुई और उसमें डिसीजन 2-3 नाम थे, और अगर सदर साहब बनना चाहते तो मैं नहीं समझ सकती कि कोई रुकावट थी, लेकिन उन्होंने बेस्ट इंटरेस्ट ऑफ द पार्टी एक पार्टी के लीडर को नॉमिनेट किया, हालांकि सदर साहब के अपने बहनें भी बिल्कुल जनरल इलेक्शन लड़के दो दफे MNA बनी, लेकिन उसके बावजूद उन्होंने एक पार्टी लीडर को फौकियत दी कि उनको वजीर आजम बनाया जाए ताकि ऐसा ना हो कि जी फैमिली में ये सब हो रहा है, और जबकि सदर एक किसी को वजीर आजम बना रहे हैं पार्टी की मशावरत के साथ, तो उनके खुद अपने बनने में भी कोई रुकावट नहीं होगी, लेकिन उन्होंने एडमिनिस्ट्रेटिवली जो भी फैसला किया सेंट्रल एग्जीक्यूटिव कमेटी के साथ मिलकर मैं समझती हूँ बिल्कुल सही किया। और जहाँ तक ये विकीलीक्स या इस तरह की कुछ ये बातों का ताल्लुक है, तो मैं तो ज़ाती तौर पे हमेशा समझती हूँ कि ये चीज़ें उस वक्त क्यों नहीं सामने आती, जैसे कि ये बात हुई 2-4-3 महीने के बाद, ये खास एक वक्त पे सामने लाई जाती हैं, इनका कोई मखसूस एजेंडा होता है غالباً محسوس یہی ہوتا ہے, میں یہ کہنا چاہوں گی
جی.
لیکن اب یہ ہے کہ ان کا کوئی ادارہ اس پہ کام کر رہا ہے امریکنز کا, اس پہ میں میری کوئی ایسی معلومات نہیں کہ میں کچھ بتا سکوں کہ ایسی کوئی بات ہے یا نہیں ہے, لیکن اس کا کوئی اتنی اوتھینٹسٹی جو ہے وہ اس کو بلیویبل نہیں ہے
جی. محترمہ یاسمین رحمان صاحب, میں پھر آپ کی خدمت میں حاضر ہوں گا, ٹیلی فون لائن پر موجود رہے گا براہ کرم. پروفیسر نذیر صاحب, جیسا کہ ابھی محترمہ فرما رہی تھیں کہ ایسی کوئی بات نہیں ہے, صدر زرداری صاحب اگر بننا چاہتے وزیر اعظم تو بن سکتے تھے, اور یہ 3 سال کے بعد یہ انکشاف کیوں کیا گیا؟ کیا آپ نہیں سمجھتے کہ اس طرح کا انکشاف کر کے ایک طرح سے حکومت اور فوج میں اختلاف پیدا کرنے کی کوشش کی جا رہی ہے, اور جان بوجھ کر یہ کوشش کی جا رہی ہے, اور صدر زرداری نے سن 2009 میں آپریشن کی, فوجی آپریشن کی مخالفت کی تھی جبکہ فوج تیار تھی, یہ بھی وکی لیکس کا انکشاف ہے. تو یہ دو چیزیں فوج اور صدر زرداری کے حوالے سے منکشف کر کے, کیا آپ نہیں سمجھتے کہ ویکی لیکس سے کچھ حاصل کرنا چاہتی ہیں؟
میں نے عباسری صاحب آپ کو پہلے بھی عرض کیا تھا, ایک تو اعتبار کی بات ہے کتنی معتبر ہے ویکی لیکس, اور دوسرا خود بھی آپ نے اپنے ابتدائیے میں کہا تھا کہ امریکہ گزشتہ 10 سالوں سے مختلف ذرائع سے پاکستانی حکمرانوں پر, پاکستانی ملٹری کی قیادت پر مختلف طریقوں سے پریشرائز ہونے کی کوشش کر رہا ہے تاکہ وہ اپنے اہداف کو عملی جامہ پہنا سکے. ایز اے پولیٹیکل آبزرور میں یہ بات بالکل, یاسمین رحمان صاحب کی بات بالکل درست ہے کہ اگر صدر زرداری صاحب وزیر اعظم بننا چاہتے تو میرے خیال ان کو کوئی روک نہیں سکتا, تو ان کی پارٹی جو تھی میجورٹی میں تھی, اس میں کوئی شک و شبہ کی گنجائش نہیں ہے, تو کیا وہ صدر بنے؟ میری اپنی ذاتی رائے ہے کہ صدر کے پاس زیادہ اختیارات ہیں, صدر کے پاس زیادہ چیزیں ہیں, لہذا شاید انہوں نے یہ بات, لیکن میں جیسے پہلے آپ کو کہا نا, وکی لیکس ایک پرسیپشن ہے, کوئی اتھینٹسٹی نہیں ہے اس میں, آپ کی پرسیپشن ہے, میری پرسیپشن ہے, ہمارے لندن بیٹھے ہوئے بھائی کی پرسیپشن ہے, مس یاسمین رحمان کی پرسیپشن ہے, تو اس پرسیپشن کو ہم کتنی ریالٹی مانیں, یہ بڑی عجیب و غریب بات نظر آتی ہے. اور دوسری بات, میں محترمہ یاسمین رحمان سے تھوڑا سا اختلاف کرنے کی اجازت چاہوں گا کہ پاکستان گزشتہ 10 سالوں سے جنگ نہیں لڑ رہا, پاکستان گزشتہ 30 سالوں سے جنگ لڑ رہا ہے. پہلے ہمیں سوویت یونین کے خلاف جنگ میں جھونک دیا گیا, پوری قوم کو 10 سال ہم جہاد کرتے رہے, پھر اس کے بعد 1990 میں ہم نے طالبان کریٹ کر لیا, پھر ہم نے جہاد شروع کر دیا ایک نیا, اور 9/11 کے بعد ہم نے ڈی جہادائز شروع کر دیا, پہلے جہادی بنے, پھر جہادیوں کو سپورٹ کیا, اس کے بعد ہم ڈی جہادائز ہو گئے. ابھی ہماری قوم کو یہ سمجھ نہیں آ رہی کہ کیا وہ جہاد ٹھیک تھا یا یہ جو ڈی جہادائز کر رہے ہیں گزشتہ 20 سالوں میں, پوری قوم کو جو ہم نے جہاد کی طرف چھونک دیا, کیا یہ صحیح ہے؟ اور تیسری بات بڑی اہم ہے کہ پاکستانی قوم اس وار آن ٹیرر کو آج تک آن نہیں کر رہی, اسی لیے مسائل پیدا ہو رہے ہیں, چاہے وہ جو ہے وہ باجوڑ میں جائے, کہیں بھی جائے, لیکن پاکستانی قوم جو ہے اس کو منحصر القوم ایکسیپٹ نہیں کر رہی, وہ ابھی بھی یہ ایکسیپٹ کر رہے ہیں کہ یہ وار جو ہے وہ امریکہ کی ایما پہ لڑی جا رہی ہے. لہذا جو اگر آپ کو فوجی قیادت میں یا سولن قیادت میں تھوڑی سی پرابلم نظر آتی ہیں, وہ اسی نظر سے ہیں کہ ایک سیاسی قیادت جو ہے اس کو سیاسی طور سے دیکھتی ہے, اور فوجی قیادت جو ہے اس کو فوجی طور سے دیکھتی ہے. پاکستان میں وار آن ٹیرر اسی وقت جیتی جا سکتی ہے جب ہماری سیاسی جماعتیں جو ہیں مختلف ٹیررسٹ گروپ کو سپورٹ کرنا چھوڑ دیں, اور امریکہ کے گود میں جانے کے بجائے یہ جنگ جو ہے اس کو ختم کریں, مذاکرات کریں, اور کسی طرح پاکستان میں امن قائم کرنے کی کوشش کریں.
جی پروفیسر عارف صاحب, میں آپ سے یہ پوچھنا چاہوں گا کہ ایک انکشاف اور ویکی لیکس نے کیا, وہ یہ کہ وفاقی وزیر داخلہ رحمان ملک صاحب سے امریکہ نے کہا تھا کہ نادرا کی اطلاعات آپ ہمیں دیں, ہم اس کے عوض آپ کو امداد دیں گے. پاکستان کو امداد دینے کے بعد, پاکستان گزشتہ 10 برسوں سے خاص طور پر 9/11 کے واقعے کے بعد جس طرح سے ساتھ دے رہا ہے, اور جتنا اس نے تعاون کیا اس کے عوض اس کو ابھی تک جو امداد ملی ہے وہ اونٹ کے منہ میں زیرے کے برابر ہے, اور اب نادرا سے اطلاعات حاصل کر کے وہ کتنی امداد دے سکتا تھا پاکستان کو, اور یہ کہ نادرا کی اطلاعات حاصل کر کے امریکہ کیا حاصل کرنا چاہتا تھا؟
دیکھیے, امریکہ کی جو امداد ہے وہ عوام تک تو پہنچتی نہیں ہے کسی ملک میں, جتنے ملکوں نے امداد لی ہے آپ دیکھ سکتے ہیں کہ وہ عوام اس سے کوئی فائدہ نہیں اٹھاتے ہیں. وہ اگر دیتے بھی وہ امداد تو ہو سکتا ہے کچھ 100 ملین دے دیتے جو ادھر ادھر خرچ ہو جاتے, اس سے عوام کو کوئی فائدہ نہیں پہنچا. لیکن نادرا کی اگر تمام انفارمیشن ان کے پاس مل جاتی ہے تو پاکستان کے تمام عوام جو ہیں ان کے بارے میں امریکہ کو پوری اطلاع ہو جاتی ہے جو ہے. دیکھیے ایک بات آپ یاد رکھیں کہ اس وقت امریکہ کی جو کانگریس ہے وہ انتہائی پاکستان کی مخالف ہے, اور اس نے مخالف ہے, 4 مرتبہ اس کے سامنے ریزولوشن پاس پیش ہوا ہے کہ پاکستان کی تمام امداد بند کی جائے, حالانکہ وہ ریزولوشن پاس نہیں ہوئے, لیکن को वहाँ इसके ये मूव किए गए, ये मोशन जो है तो अमेरिका में इंतहाई मुखालिफ कांग्रेस है इस वक्त। मेरा ख्याल तारीख में पहले कभी इतनी मुखालिफ कांग्रेस पाकिस्तान के खिलाफ नहीं थी। और उन्होंने 800 मिलियन जो मिलिट्री इमदाद थी पाकिस्तान की वो उन्होंने सस्पेंड कर दी, वो उन्होंने रोक दी है और कहा है जब तक आप हमारा काम नहीं करेंगे वो 800 मिलियन आपको नहीं मिलेंगे जो है। अब पाकिस्तान की जैसा यास्मीन मतरमा कह रही थी रहमान कि पाकिस्तान को सख्त ज़रूरत है पैसों की, अगर वो 800 मिलियन नहीं मिलते हैं तो पाकिस्तानी फ़ौज जो है वो एक्शन नहीं ले पाएगी। देखिए पाकिस्तान की फ़ौज जो थी वो पिछले 30-40 साल से अमेरिका पर उसका दारोमदार था, वही उसको असलहा देते थे, वही उसको ट्रेनिंग देते थे, वही उसको पैसे देते थे। अब अगर वो नहीं आते हैं तो पाकिस्तान की अपनी जो मईशत है वो इतना बड़ा खर्चा बर्दाश्त नहीं कर सकती। और इसलिए पाकिस्तान को ज़रूरत भी है कि इतनी बड़ी फ़ौज की ज़रूरत नहीं है, अपने जो पड़ोसी मुल्क हैं उनसे दोस्ती करें, तिजारत करें और फ़ौज को खर्चा कम करें। अब आज देखें कि बरतानिया भी अपना खर्चा कम कर रहा है फ़ौज पर, अमेरिका भी कर रहा है, पाकिस्तान के लिए ज़रूरी है कि वो भी अपना खर्चा फ़ौज के ऊपर कम करे। जो है कौन उनका दुश्मन है, किससे लड़ना है उनको, जो है उनकी लड़ाई तो मुल्क के अंदर हो रही है जो है। और अमेरिका का जो मेन आजकल जो टारगेट है वो दो हैं, एक तो यह है कि अमन ज़वारी जो है और अलकायदा के जो लोग हैं वो पाकिस्तान में छुपे हुए हैं, दूसरा यह है कि वो पाकिस्तान को अफगानिस्तान से जब वो निकलें तो जिन तालिबान से वो बात करें उसमें पाकिस्तान को शामिल ना करें। इसकी वजह से उसका असर ये होगा कि पाकिस्तान का कोई असर जो है वो अफगानिस्तान पर ना हो। और तीसरी बात जो वो चाहते हैं वो पाकिस्तान की न्यूक्लियर वेपन्स हैं, न्यूक्लियर वेपन्स जो हैं और जो उनका रॉकेट का प्रोग्राम है वो बहुत बड़ा है। और विकीलीक के मुताबिक जितने हथियार पाकिस्तान आज पैदा कर रहा है दुनिया का कोई मुल्क नहीं कर रहा है। रशिया की फॉरेन मिनिस्ट्री ने वो भी विकीलीक ने जाहिर किया है, वो जाहिर किया है कि 1,20,000 आदमी इस प्रोजेक्ट पर काम कर रहे हैं पाकिस्तान के अंदर। अच्छा ये लोग जो हैं इनकी ये भी नहीं पता कि ये पूरी तरह से लॉयल हैं या नहीं हैं, और ये भी हो सकता है कि वो न्यूक्लियर वेपन्स मटेरियल को चुरा लें और उससे कोई डर्टी बम बना ले जो है। तो ये खदशात जो हैं वो अमेरिका के नज़र में हैं। और वो विकीलीक जो इशू होती है, मैं ये नहीं मानने पर तैयार हूँ कि विकीलीक का कोई अमेरिकन गवर्नमेंट से ताल्लुक़ है, क्योंकि असांग जो हैं उनके पीछे खुद जो कि विकीलीक के कर्ता धरता है उनके पीछे खुद अमेरिकन वारंट इशू किए हुए हैं और उनको पकड़ना चाहते हैं। लेकिन विकीलीक के कुछ खदशात जो हैं बिल्कुल सही, प्रोफेसर साहब ने कहा था वहाँ से पाकिस्तान से कि भाई ये परसेप्शंस हैं, ये लोगों का तजिया है, वो उनके अपने ख्याल की बातें हैं और इसलिए इसको बिल्कुल सही नहीं माना जा सकता। लेकिन फिर भी ये तासरात जो है वो अपनी फॉरेन मिनिस्ट्री को भेजते हैं वो जहाँ पर की पॉलिसी बनाई जाती है, इसलिए वो बहुत छानबीन करके उसको भेजते हैं। जहाँ तक प्रेसिडेंट जरदारी का ताल्लुक है उनके बारे में तो हलब्रुक ने, वो भी विकीलीक ने जाहिर किया है कि हलब्रुक ने कहा था कि उनकी कोई पावर नहीं है, असल पावर जो है वो फौज के पास है, वही फैसला करती है और उस वो फैसला जरदारी जो हैं वो फैसले करने की उनको पावर नहीं है, हकूक नहीं दिए गए हैं, फौज हर चीज़ फैसला कर रही है। इन हालात में पाकिस्तान को अब बहुत सोच समझ करके, और जैसे प्रोफेसर साहब ने कहा था कि अब ज़रूरत है कि पाकिस्तान के लोग अब इंटरनल जो झगड़े फसाद हो रहे हैं उनको ख़त्म करके और मज़ाकरात के ज़रिए अपने मसाइल का हल करने की कोशिश करें और अमेरिका के चुंगल से धीरे धीरे से निकलने की कोशिश करें। और मैं यास्मीन मतलब रहमान से एग्री नहीं करता हूं कि वो कहते हैं हमको मुल्क जो है वो पैसे दें, कोई मुल्क मुफ्त पैसे नहीं देता है, जब वो पैसे देता है तो वो अपना काम करवाना चाहता है आपसे, ये तारीख इसकी गवाह है जो है। और पाकिस्तान को तो उन्होंने इतना इस्तेमाल किया है अमेरिकनों ने कि उसको बिल्कुल बर्बाद कर दिया उस मुल्क को जो है। तो अब वक्त आ गया है कि ये लोग फैसला करें कि भाई हमको अब अमेरिका की गुलामी नहीं करना है और हम एक आज़ाद मुल्क की हैसियत से अपने ही पैरों पे खड़े होने की कोशिश करेंगे।
जी बहुत शुक्रिया, मैं फिर हाजिर हूँ। मोहतरमा यास्मीन रहमान साहिबा गुज़िश्ता दो रोज़ कबल यूनुस मोरितानी को क्वेटा के करीब से गिरफ़्तार किया गया और ये कहा जा रहा है कि खुद पाकिस्तान की इंटेलिजेंस एजेंसियों और सिक्योरिटी अहलकारों ने गिरफ़्तार किया और अमेरिका के ताउन से गिरफ़्तार किया। तो ये अमेरिका का ताउन किस तरह का था पाकिस्तान की इंटेलिजेंस और सिक्योरिटी एजेंसियों के लिए?
जी देखें, वो मैं ये नहीं समझती कि हम अमेरिका से कोई पैसे मांग रहे हैं कि वो हर वक्त हमें पैसे दें, लेकिन जैसे अभी उन्होंने खुद फरमाया कि अमेरिका तालिबान से खुद मुदाखरात करना चाह रहा है, तो वो भी तो कोई देखें एक ऑथेंटिक मतलब एक ऐसे ग्रुप से बात की जा रही है बाईपास करके, गवर्नमेंट्स जो हैं उनको बाईपास करके अगर ऐसे ग्रुप से मुदाखरात किया जाए तो फिर उन ग्रुप्स को एक तरह से आप कह लें कि ऑथेंटिकेट करने की या उनको एक कॉन्फिडेंस देने वाली बात है कि मैं नहीं समझती ये मुनासिब बात है कि गवर्नमेंट्स को बाईपास करके वहां पे ग्रुप से बात की जाए। तो किसी भी मुल्क को ये जेब नहीं देता, मुदाकरात जो भी हों, पाकिस्तान पीपल्स पार्टी यकीन रखती है डायलॉग डिटरेंस डेवलपमेंट पे। यही बलूचिस्तान में अपनाई गई हिकमत अमली, यही सवात में हो या किसी भी जगह पे हो, और इवन इंडिया से भी पाकिस्तान की यही भरपूर ख्वाहिश है। जमहूरी गवर्नमेंट है, ये कभी भी वॉर को प्रमोट नहीं करेंगे, पीस इस खत्ते में चाहते हैं, वो डायलॉग के जरिए ही चाहते हैं। तो पहली बात तो ये है कि गवर्नमेंट्स को बाईपास करके किसी भी ग्रुप्स के साथ मुजाकरात नहीं होने चाहिए। दूसरा जो आपने कहा तो इंफॉर्मेशन शेयरिंग बहुत जरूरी है पाकिस्तान के लिए। जैसे मैंने पहले भी कहा कि पाकिस्तान जाहिर है अभी एक डेवलपिंग कंट्री है, बेशक बहुत अच्छा टेक्नोलॉजी और सारा प्रोडक्शन यहाँ पे भी हो रही है, लेकिन इतने सेंसिटिव आलात अफोर्ड नहीं किए जा सकते कि हाई वैल्यू टारगेट्स की जो कह लें कि इंफॉर्मेशन है वो कहीं ना कहीं से अगर इंफॉर्मेशन शेयरिंग होती है तो पाकिस्तान के लिए इजी हो जाता है उन टारगेट्स को डिटरमिन करने में, उनकी लोकेलिटीज, उनके वेयर अबाउट्स। तो पाकिस्तान ने हमेशा वेलकम किया है कि इंफॉर्मेशन बताई जाए और पाकिस्तान अपने इलाकों में खुद ऑपरेशन करेगा, ये बहुत वाजिया है। और पाकिस्तानी यहाँ तक फौज का ताल्लुक कहा गया कि जी सदर जरदारी साहब के हाथ में नहीं है, तो मैं समझती हूँ कि ये पाकिस्तान के बारे में बहुत बड़ी एक मिसकंसेप्शन है। ये जमहूरी गवर्नमेंट है, अवाम के वोट से आई है, किसी भी मुल्क की फौज हो, अदलिया हो, हुकूमत हो, ये पिलर्स होते हैं उस स्टेट के, और इन पिलर्स ने मिल के काम करना होता है। ऐसा नहीं होता कि एक जो है वो दूसरे पे हावी है दूसरा पिलर। जाहिर है गवर्नमेंट ने स्टेट रन करनी है, वो हमेशा हम देखते हैं वजीर आजम साहब, सदर साहब के साथ आर्मी चीफ की मुलाकातें होती हैं, अखबारात में भी पढ़ते हैं डिफरेंट इशूज पे। तो इस वक्त ऐसा कोई इशू नहीं है कि कौन किस पे हावी है। एक मुकम्मल आहंगी के साथ मुल्क को ऐसे अनासर से पाक करना है जो मुल्क को डिस्टेबलाइज करते हैं, जो मुल्क में अनार्की फैलाते हैं और लॉ एंड ऑर्डर सिचुएशन को जो तहस नहस करते हैं। तो इस पे बिल्कुल यकीनन मैं इनसे एग्री करती हूँ कि जी इंटरनल सिक्योरिटी जो है वो बहुत ज़रूरी है, और उसमें तमाम पोलिटिकल पार्टीज को मिल के बैठ के एक पोलिटिकल हल ढूंढना है, डायलॉग के जरिए सियासी एक हल ढूंढना है ताकि मुल्क का सिस्टम जो है मजबूत हो सके। पाकिस्तान वो मुल्क है जो आपने खुद फरमाया कि कोल्ड वॉर हो रशिया की या कोई भी हो जिहाद हो, तो पाकिस्तान सम अदर उसने जियो पोलिटिकल सिचुएशन की वजह से उसमें कहीं ना कहीं इन्वॉल्वमेंट हो जाती कर दी जाती है, मैं ये कहूंगी। तो उसको फिर क्लियर करने में आइंदा आने वाली हुकूमतों को 10-10 साल लग जाते हैं। फिर एक सिस्टम स्टेबल करते हैं, सिस्टम चलता है तो हम चाहते हैं ये जमहूरी सिस्टम चले, आइंदा 1.5 साल के में इलेक्शन हो, फिर एक गवर्नमेंट आए वोट के जरिए आए और वोट बैंक के जरिए अपनी हुकूमत स्टेबल करे, और आर्मी हो या अदलिया हो गवर्नमेंट हो, इनमें एक मुकम्मल आहंगी अभी भी है और इंशाल्लाह ताला रहेगी। ऐसा कोई इशू नहीं है कि सदर जरदारी को आर्मी या कोई और इदारा डिक्टेट करता है, और इस वक्त यही हम उम्मीद रखते हैं कि अमेरिका समेत तमाम ममालिक जो हैं वो गवर्नमेंट के साथ डायलॉग करें, ना कि ग्रुप्स के साथ डायलॉग करें।
मतलब मैंने एक सवाल किया था आपसे, मैं फिर उसी को दोहराना चाहूंगा, किसी हद तक कि पिछले दिनों अमरीकी हुकूमत की तरफ से मुतालबात की एक फहरिस्त दी गई थी हुकूमत पाकिस्तान को कि ये किया जाए, ये किया जाए, ये किया जाए, ख़ासतौर पर अलकायदा और तालिबान के ख़िलाफ़ जो कार्रवाई अमरीका की और उसके जो खुफिया मकासद हैं उसको बढ़ाने में पाकिस्तान मदद दे और ज़्यादा से ज़्यादा तआवुन करे। तो अब जो ये यूनिस मोरितानी जो हाई वैल्यू टारगेट जो एक था क्वेटा के करीब इलाके में, उसको जो गिरफ़्तार किया गया है पाकिस्तान की इंटेलिजेंस और सिक्योरिटी एहलकारों के हाथों, तो क्या यही अमेरिका के मुतालबात की तशफ़ी के लिए ये सब कुछ किया गया है, और क्या कहते हैं अब इसके बाद जो तातुल का शिकार अमेरिकी इमदाद है वो किसी हद तक बहाल हो सकेंगी?
नहीं देखिए, मैं नहीं समझती कि अमेरिका की ख्वाहिशात पे पाकिस्तान के, अगर आवाम से आप इस वक्त पूछिए तो मैं समझती हूँ कि हर बच्चा बच्चा, हर फर्द, कॉमन मैन, हर कोई یہ چاہتا ہے کہ اس ملک سے ایسے عناصر سے یہ ملک پاک ہو, تاکہ یہ ملک اب بہت حد ہو گئی. اس ملک کے عوام نے بہت انوسنٹ لائف جو ہیں وہ وار آن ٹیرر میں ڈفرینٹ جو یہ سرگرمیاں جاری رہی ایسے گروپس کی, ان میں پچھلے چند سالوں میں بہت سی قیمتی جانیں ضائع ہوئیں, مال ضائع ہوا, بہت کچھ ملک کو سہنا پڑا, عوام کو بہت سہنا پڑا. کہیں مارکیٹس نہیں سیف, کہیں کچھ نہیں سیف, کہیں باہر نکلنا مشکل ہوا ہے. الحمدللہ تھوڑے بہت حالات ابھی بہتر نظر آتے ہیں, اللہ کرے کہ یہ بہتری کی طرف ہی چلتے رہیں. تو اس وقت تو پاکستان کا ہر بچہ چاہتا ہے کہ اگر کوئی ایسے ہائی ویلیو ٹارگیٹس ہیں اور وہ پروو ہوتا ہے کہ ان کے خلاف واقعی ایسی سرگرمیاں وہ ماضی میں رکھتے رہے ہیں, کسی نہ کسی دہشت گرد گروپ سے ان کا تعلق ہے, تو اس وقت ہر پاکستانی چاہتا ہے, حکومت تو چاہتی ہوگی کہ ایسے عناصر سے اس ملک کو پاک کیا جائے. اب جہاں تک کہ امریکہ کیا چاہتا ہے, اس کا لیے تو پاکستانی عوام یا پاکستانی گورنمنٹ اتنی بودرڈ نہیں ہے. جیسے میں نے پہلے کہا کہ اگر انفارمیشن کوئی بھی ملک دے گا کہ جی یہاں پہ یہ فلانا بندہ چھپا ہوا ہے جو کہ وانٹیڈ ہے یا کرمنل ایکٹیویٹیز میں انوالو ہے, تو اس کو تو ویلکم کریں گے کہ جی اگر کوئی نشاندہی کرتا ہے, اور لیکن کاروائی جو ہے وہ پاکستانی فورسز الحمدللہ اس قابل ہیں کہ خود کر کے اپنی کاروائی اپنے اون پہ کریں اور اس ملک کے اس خطے کو ایسے دہشت گردوں سے پاک کریں. ظاہر ہے ایک ٹارگیٹ ہے تو اس کو پکڑنا پھر اس ملک کے پاکستان کی یقیناً ایک ذمہ داری ہے. اب وہ امریکہ کے پہنے پہ ضروری کریں تو ایسی بات نہیں ہے, انفارمیشن یا نالج شیئرنگ کو ضرور ویلکم کیا جائے. جی
بہت شکریہ, میں پھر حاضر ہوں گا آپ کی خدمت میں. پروفیسر نذیر صاحب, جس طرح سے یونس موریتانی کو گرفتار کیا گیا, خود حکومت پاکستان یا یوں کہا جائے کہ پاکستانی سیکورٹی یا خفیہ اداروں کے ہاتھوں گرفتار کیا گیا, تو اس سے ایک بات یہ ثابت ہو جاتی ہے کہ پاکستان کی فوج, اس کے ادارے, اس کے خفیہ ادارے اس بات کی توانائی رکھتے ہیں کہ وہ اس طرح کے ہائی ویلیو ٹارگیٹ کو نشانہ بنائیں, گرفتار کریں یا ہلاک کریں. تو جب یہ بات طے ہو گئی تو کیا ایبٹ آباد آپریشن کو محض ڈرامہ نہ کہا جائے؟
جی عباس ری صاحب, اس میں دو باتیں بڑی اہم ہیں. دیکھیں 9/11 کے بعد سے لے کے, بلکہ 9/11 سے شروع میں تین باتیں, بلکہ سات ایک شرائط ہیں, اس میں سے تین میں آپ کی خدمت میں عرض کر رہا ہوں. انٹیلیجنس انفارمیشن شیئرنگ, لاجسٹیکل سپورٹ اینڈ ایکشن ان پاکستان ایریاز. یہ بالکل کیٹیگوریکل ہیں, آپ کسی بھی ویب سائٹ پہ چلے جائیں, یہ سات شرطوں میں سے تین شرطیں آپ کو بالکل ملیں گی. لہٰذا جب کوئی انٹیلیجنس شیئرنگ ہوتی ہے تو ظاہر ہے پاکستانی آئی ایس آئی بھی انوالو, پاکستانی سیکیورٹی ایجنسیز بھی انوالو ہیں, تو اس کو پکڑنے کے لیے یا ہائی ویلیو ٹارگیٹ کو پکڑنے کے لیے یہ کاروائیاں کی جاتی ہیں. اور تیسری بات یہ اس سلسلے میں بتا دوں کہ آپ نے بالکل درست فرمایا, پاکستان کی انٹیلیجنس ایجنسیز, پاکستان کی آرم فورسز, پاکستان کی سیکیورٹی فورسز بالکل کیپیبل ہیں. اور ہم پاکستانی یہ بات کئی عرصے سے کہہ رہے ہیں کہ جو پاکستان اور افغانستان کے درمیان بارڈر ہے, اس وقت القاعدہ اور جو طالبان کے بڑے بڑے ہائی ویلیو ٹارگٹ ہیں وہ انہی ایریا میں ہیں. اور میں یہ بات کئی فورم سے کہہ چکا ہوں, آپ کے فورم سے بھی کہہ چکا ہوں کہ اگر ان ایلیمنٹس کے خلاف کاروائی کرنی ہے تو کامبنگ اپ آپریشن ہوگا, کہ پاکستان آرم فورسز بھی یہاں سے آپریشن کریں اور اسعاف اور نوٹو فورسز بھی وہاں سے آپریشن کریں اور ان کا ایک دفعہ قلعہ کما کیا جائے. یعنی پیس میل ایفرٹس میں یہ کام نہیں ہوگا, ڈرون اٹیکس کا حل نہیں ہے. اور تیسری بات یہ ہے کہ چوتھی بات یہ ہے کہ جب سے اسامہ بن لادن کا آپ نے جیسے ذکر کیا ڈرامہ رچایا گیا ہے, بالکل آپ کی بات میں 100% ایگری کرتا ہوں, اس کے بعد پاکستان کی سیکیورٹی فورسز زیادہ الرٹ ہو گئی ہیں. دیکھیں ایک بات بڑی اہم ہے ڈیفینس پوائنٹ آف ویو سے, آپ بتا دوں کہ کبھی بھی ہمیں اپنے جو ویسٹرن بارڈرز ہیں اس سے وہ سیکیورٹی تھریٹ یا وہ سیکیورٹی الرٹ نہیں ہوا جو ہمیں ایسٹرن بارڈر سے رہا ہے. لیکن اسامہ بن لادن کے واقعے کے بعد پاکستان نے اپنے جو ویسٹرن بارڈرز ہیں ان کی سیکیورٹی بھی اسی طرح ہائی الرٹ رکھی ہے, پیس ٹائم ہو یا وار ٹائم ہو, کہ کوئی بھی ایسا ہائی ویلیو ٹارگٹ جو ہے, کوئی بھی ایسی انٹروژن جو ہے اس کو ختم کیا جا سکے. اور میں سمجھتا ہوں کہ پولیٹیکل ویل چاہیے پاکستان ایئر فورس کے پاس, پاکستان آرم فورسز کے پاس, وہ ٹیکنالوجی ہے جو ڈرون کو ختم کر سکے, جو ڈرون کو گرا سکے. لہٰذا یہ بات کہنی بڑی عجیب سی بات ہے کہ پاکستانی سیکیورٹی فورسز جو ہے وہ مل کے امریکہ کے ساتھ مل کے تعاون کر رہی ہیں. اور دیکھیں یہ جو ٹارگٹس ہیں یہ پاکستان کے خلاف بھی ہیں, یہ ہائی ویلیو ٹارگٹ جو ہیں پاکستان کے مفاد میں نہیں ہیں, لہذا پاکستان بھی ان ایلیمنٹس کے خلاف کاروائی کر رہا ہے. یہ بات بالکل یاسمین رحمان صاحبہ کی بالکل درست ہے کہ دنیا کی کوئی بڑی سے بڑی سپر پاور بھی جو ہے اس کے بعد اتنی ٹیکنالوجی ہونے کے باوجود وہ باتیں نہیں معلوم ہوتی, وہ انفارمیشن شیئرنگ نہیں ہوتی جو گراؤنڈ پہ موجود ہوتی ہے. دیکھیں نا میکسیکو کا جو امریکہ بارڈر لگا ہے آج تک امریکہ وہاں سے امیگریشن کو کنٹرول نہیں کر سکا. تو یہ تو ایسا پورس بارڈر ہے 2450 کلومیٹر کا افغانستان اور پاکستان کے درمیان کہ جہاں سے ایسے سڑکیں ایسے راستے بنے ہوئے ہیں کہ آپ کو چیک پورٹس پہ آنے کی ضرورت نہیں ہے. لہٰذا ضرورت اس عمر کی ہے کہ اس انفارمیشن گیدرنگ انفارمیشن شیئرنگ کو دونوں ملکوں مفاد کے لیے بلکہ پورے خطے کے ممالک کے لیے استعمال کیا جائے اور ان ہائی ویلیو ٹارگیٹس کا بالکل کلاکما کیا جائے. اور تیسری بات یہ ہے کہ جب تک آپ کامبنگ آپریشن نہیں کریں گے جب تک یہ ہائی ویلیو ٹارگیٹ ختم نہیں ہوں گے یہاں سے ایکشن کیا جاتا ہے وہ افغانستان بھاگ جاتے ہیں, افغانستان سے ایکشن کیا جاتا ہے وہ پاکستان میں آ جاتے ہیں. اب آپ دیکھیے نا 10 سال کے دوران 6,000 پاکستانی آرم فورسز سیکورٹی پرسنل مارے گئے ہیں شہید ہوئے ہیں, 35,000 سے 40,000 سولین مارے گئے ہیں. اور ابھی عجیب صورتحال مجھے نظر آ رہی ہے کہ ابھی افغانستان سے پاکستان پہ اٹیک ہو رہے ہیں, پاکستان کی سیکورٹی فورسز پہ اٹیک ہو رہے ہیں, تو یہ کون کروا رہا ہے؟ لہٰذا ایک طرف بالکل بات صحیح کہی گئی ہے کہ ایک طرف امریکہ ہمارے سے انٹیلیجنس شیئرنگ کر رہا ہے, ہائی ویلیو ٹارگٹس کو مار رہا ہے, اور دوسری طرف ہمارے خلاف ہی ان طالبان کو یا ان ایلیمنٹس کو استعمال کر رہا ہے تاکہ پاکستان کی سیکیورٹی فورسز کا مورال جو ہے وہ ختم ہو جائے یا وہ اس قابل نہ رہیں کہ وہ جنگ لڑ سکیں. لہٰذا یہ صورتحال بڑی گھمبیر سی ہے. امریکہ کو ایک پالیسی کنسیو کرنی پڑے گی کہ وہ کیا چاہتا ہے. اگر اس نے افغانستان میں امن کرنا ہے تو پاکستان, ایران, چائنا, رشیا کے بغیر امن قائم نہیں, کیونکہ ریجنل اپروچ چاہیے. ایک ملک اس میں کبھی بھی انوالو ہو کے اس کو حل نہیں کر سکتا. لہٰذا ضرورت اس عمر کی ہے کہ ایک ریجنل اپروچ اپنائی جائے. اور مجھے یہ ڈر لگ رہا ہے کہ 2012 میں جب امریکن فورسز یہاں سے چلے جائیں گے پھر وہی حالات ہو جائیں گے, پھر وہی ایلیمنٹس آگے ابھر جائیں گے, اور یہ خطرہ یہ نظر آ رہا ہے جیسے حکومت کو, پاکستانی حکومت کو بائی پاس کر کے ڈائریکٹ طالبان سے مذاکرات کیے جا رہے ہیں, تو ایسی صورتحال میں پھر وہی ایلیمنٹس سامنے ابھر.
بہت شکریہ آپ کا, بہت نازش. پروفیسر عارف صاحب, 2 منٹ کا وقت ہمارے پاس بچا ہے. جو یونس موریتانی کو گرفتار کیا گیا ہے کوئٹا کے قریب سے, جو ہائی ویلیو ٹارگیٹ بتایا جا رہا ہے القاعدہ کا, تو کیا آپ سمجھتے ہیں کہ اس کے بعد امریکہ معطل کردہ اپنی امداد کو کسی حد تک پاکستان کے لیے بحال کر دے گا جو فوجی امداد اس نے معطل کر رکھی؟
میرا خیال تو نہیں ہے. وجہ یہ ہے کہ کانگریس اتنی خلاف ہے پاکستان کے کہ وہ آسانی سے اس پر اگری نہیں کریں گے. جہاں تک امریکہ کی جو تھنکنگ ہے ان کے فارن منسٹری میں, وہ یہ ہے کہ بہت سے القاعدہ کے جو آپریٹیوز ہیں ان کو آئی ایس آئی جو ہے پروٹیکشن دیے ہوئے ہیں پاکستان کے اندر. یہ صحیح ہو یا غلط ہو لیکن یہ ان کا تاثر ہے, اور اس لیے میں نہیں سمجھتا کہ وہ بحال کر دیں گے. لیکن سب سے بڑی بات آج پاکستان کی صرف فوج نہیں ہے, آج ہے پاکستان کی جو معیشت ہے, نہ وہاں پر بجلی لوگوں کے پاس نہیں ہے, پانی نہیں ہے, انڈسٹریل پروڈکشن ختم ہو گئی ہے, انفلیشن جو ہے وہ انتہائی ہائی ہے, لوگ جو ہے وہ کھانے پینے کی چیزیں نہیں خرید سکتے ہیں, جو ہے وائلنس جو ہے وہ ایکسٹریملی ہائی ہے. ان تمام چیزوں کا رودات ساتھ ہی ساتھ آپ کو کرنا پڑے گا دہشت گردی کو روکنے کے لیے. صرف اگر دہشت گردی آپ اکیلے نہیں روک سکتے, جبکہ آپ معاشی حالت بھی ملک کی ٹھیک نہیں کریں گے جو ہے, اور اس کے لیے آپ کو ایک پلان بنانا پڑے گا, ایک ایسا پلان جو کہ نیا پلان ہو جس کے اندر آپ اپنے پیر پہ کھڑے ہونے کی کوشش کریں. اور یہ کہنا کہ بھائی امریکن آپ کو پیسے دیں گے, امریکن آپ کو تب پیسے دیں گے جب وہ آپ ان کا کام کریں گے, جب وہ آپ ان کا کام نکل جائے گا تو وہ آپ سے کہہ دیں گے بھائی آپ اپنے گھر جائیں, ہم نے آپ کو دے دیے جو پیسے دینا تھے. وہ اس کی پرواہ نہیں کرتے ہیں امریکن جو ہے, وہ بہت سے ملکوں کے ساتھ انہوں نے یہی کیا ہے, یہ کوئی نئی بات نہیں ہے پاکستان کے اندر جو ہو رہا ہے. اور جہاں تک کہ افغانستان کا تعلق ہے, وہ ایسے طالبان کو پاور میں لانا چاہتے ہیں جو ان کی بات مانے اور پاکستان کا اثر و رسوخ ان پر نہ ہو, یہ ان کی پین پالیسی ہے. اور اسی لیے وہ پاکستان کو کے جو طالبان ہیں جن پر کچھ آئی ایس آئی کا اثر ہے ان کو وہ شامل نہیں کر رہے ہیں اس کے اندر.
بہت شکریہ آپ کا, بہت نوازش ہے جناب پروفیسر عارف صاحب, پروفیسر نذیر حسین صاحب اور محترمہ یاسمین رحمان صاحبہ. ہم آپ تینوں معزز مہمانوں کے شکر گزار ہیں. ناظرین, آپ نے ہمارے ان مہمانوں کی گفتگو, ان کے خیالات اور ان کے نظریات ملاحظہ کیے, اور جو بات کھل کر سامنے آئی وہ یہ, وہ اتنے ہی کہ امریکہ کسی کا بھی دوست نہیں, وہ اپنے مفاد اور اپنے ہی مصلحت اور اپنی فکر میں رہتا ہے. تو بہرحال وقت آ گیا, جیسا کہ ہمارے مہمانوں نے کہا کہ پاکستان کی پوری قوم, خواہ اس میں سیاستداں ہوں, اکابرین ہوں, عمائدین ہوں اور عوام ہوں, سب کو مل کر اپنے ملک کی ترقی, خوشحالی اور اس کے دفاع اور اس کی سیکورٹی کی ذمہ داری سنبھالنی چاہیے. امریکہ یا کسی اور پر بھروسہ نہیں کیا جا سکتا. اگلے پروگرام تک کے لیے مجھے علی عباسی اور دیگر ساتھیوں